this is going to happen tomorrow.
We're ready. Go.
Okay, so we're looking at how to study the Bible. And yesterday we saw the spiritual requirements for Bible study.
And then
how to have a daily Bible study. Now, we get to the heart of our course, and that is the rules of Bible interpretation.
अनि अब चाहिँ यो अध्ययनको सबैभन्दा मुख्य भागमा जाँदैछौ त्यो चाहिँ बाइबल व्याख्याको नियमहरू के के हुन्?
Now, I love these rules.
अब यी नियमहरू म ज्यादै मन पराउँछु.
And this is one of the most important things that I learned in Bible school.
अनि बाइबल स्कुलमा चाहिँ मैले सिकेको सबैभन्दा महत्त्वपूर्ण कुराहरू मध्येमा चाहिँ यही नै हो.
And these rules protected me from the false teachers.
अनि यी नियमहरूले चाहिँ मलाई झुटा शिक्षकहरूबाट सुरक्षा दिए.
I got a book by Seventh-day Adventist when I was a new Christian.
म नयाँ क्रिश्चियन हुँदाखेरि Seventh-day Adventist को एउटा किताब मैले फेला पारेको थिएँ.
And they had many strange doctrines.
अनि उनीहरूको धेरै अनौठा शिक्षाहरू थिए.
For example, they said when you die, when the believer dies, he doesn't go to heaven or hell.
जस्तो कि उनीहरूले सिकाउँदै थिए कि विश्वासीको मृत्यु भएपछि ऊ न स्वर्ग जान्छ न नरक.
He's just sleeping in the grave.
केवल ऊ सुतिरहन्छ चिहानमा भनेर सिकाउँथे.
And they had some verses for that.
अनि त्यसलाई समर्थन गर्ने पदहरू उनीहरूको थियो.
For everything, they had some verses.
सबै चिज उनीहरूको शिक्षाको लागि पदहरू उनीहरूले प्रयोग गर्थ्यो.
And I'm thankful that the Lord showed me the right way to interpret the Bible.
अनि म धन्यवादी छु कि प्रभुले मलाई ठिक तरिकाले बाइबलको अर्थ लगाउन मलाई सिकाउनु भएको थियो.
And we, the first church I joined helped me.
अनि जुन पहिलो मण्डलीमा म आबद्ध थिएँ उनीहरूले पनि मलाई सहयोग गरे.
The pastor was also a Bible college teacher.
Pastor चाहिँ बाइबल कलेजको शिक्षक पनि हुनुहुन्थ्यो.
And he was teaching many very wonderful things.
अनि उहाँले चाहिँ धेरैवटा एकदमै असल कुराहरू सिकाउँदै हुनुहुन्थ्यो.
And I came every time there was teaching, I was there and I was eager to learn.
अनि प्रत्येक पटक त्यहाँ शिक्षा हुँदाखेरि सिकाइने कार्य हुँदाखेरि म त्यहाँ थिएँ म सिक्नलाई एकदमै इच्छुक थिएँ.
Now we have 16 rules we want to look at.
अब चाहिँ हामी 16 वटा नियमहरू हेर्न चाहन्छौँ.
We must understand the meaning of the words.
हामीले चाहिँ शब्दहरूकै माने बुझ्नु पर्छ.
We must interpret by the context.
हामीले चाहिँ सन्दर्भको आधारमा व्याख्या गर्नुपर्छ.
We must compare scripture with scripture.
अनि हामीले शास्त्रको एउटा खण्डलाई अर्को खण्डसँग तुलना गर्नुपर्छ.
The number 4, clear passages interpret the less clear.
नम्बर 4 मा चाहिँ स्पष्ट खण्डले चाहिँ कम स्पष्ट खण्डहरूलाई चाहिँ अर्थ लगाउनु पर्छ.
Number 5, we must interpret literally.
नम्बर 5 मा चाहिँ हामीले अक्षरशः अर्थ्याउनु पर्छ.
Number 6, with the Bible defines its own figurative language.
नम्बर 6 मा चाहिँ बाइबलले आफ्नो चित्रणका भाषाहरूलाई आफैले नै अर्थ्याएको हुन्छ.
Number 7, we have to understand the Old Testament parallelism.
हामीले चाहिँ पुरानो नियममा भएको समानान्तरता भन्ने कुरा बुझ्नु पर्छ.
Number 8, we do not parables teach one main thing.
नम्बर 8 मा चाहिँ दृष्टान्तमा चाहिँ मुख्य गरी एउटा शिक्षा सिकाइएको हुन्छ भन्ने कुरा.
Number 9, we have to understand that revelation is progressive.
अनि 9 नम्बरमा चाहिँ हामीले यो बुझ्नु पर्छ कि परमेश्वरको प्रकाश चाहिँ क्रमिक रूपमा झन्झन वृद्धि भइरहेको छ.
Number 10, we have to understand the purpose of the law of Moses.
अनि 10 नम्बरमा चाहिँ हामीले यो बुझ्नु पर्छ मूसाको व्यवस्थाको उद्देश्य के हो?
Number 11, we must understand that the church is not Israel.
11 नम्बरमा चाहिँ हामीले बुझ्नु पर्छ कि इजरायल चाहिँ मण्डली होइन, अथवा मण्डली चाहिँ इजरायल होइन.
Number 12, Paul is the apostle to the Gentiles.
अनि 12 नम्बरमा चाहिँ पावल चाहिँ अन्य जातिहरूका निम्ति अन्य जाति के अरे प्रेरितहरू.
And number 13, the Gospels and Acts are transitional.
अनि हामीले यो पनि बुझ्नुपर्छ कि सुसमाचारीय पुस्तकहरू र प्रेरितको पुस्तकहरू चाहिँ अन्तर्कालीन पुस्तक हुन्.
Number 14, we do not build doctrine on the Bible's silence.
अनि नम्बर 14 चाहिँ हामीले चाहिँ कुनै पनि शिक्षा बाइबलले मौन बसेको कारणले कुनै शिक्षा हामीले चाहिँ निर्माण गर्नु हुँदैन.
Number 15, if two interpretations are possible, both might be correct.
15 नम्बरमा चाहिँ यदि दुईटा अर्थहरू सम्भव छन् भने दुवै साँचो हुन सक्छ.
And number 16, patience and careful study solve most problems.
अनि 16 नम्बरमा चाहिँ धैर्य गर्नले र अध्ययन गर्नले चाहिँ धेरै जसो अलमलहरू अथवा समस्याहरू चाहिँ समाधान हुन्छ.
Now, we have to begin with the meaning of the words.
अब नम्बर एकमा सबभन्दा पहिला चाहिँ हामी शब्दहरूको मानेबाट सुरु गर्नुपर्छ.
If you read a passage, you cannot understand it unless you understand the words.
कुनै खण्ड पढ्दाखेरि त्यहाँका शब्दहरू बुझ्नु भएन भने तपाईँले त्यो खण्डको अर्थ लगाउन सक्नुहुन्न, बुझ्न सक्नुहुन्न.
That's fundamental.
त्यो चाहिँ एकदम आधारभूत कुरा हो.
And so I pray very much that we can have a good Bible dictionary in Nepali.
Nepali भाषामा चाहिँ एउटा असल बाइबल शब्दकोश हामीले पाउन सकौँ भनेर धेरै प्रार्थना गरिरहेको छ.
It's absolutely necessary.
यो चाहिँ एकदम नितान्त आवश्यक छ.
How can you learn the meaning of the words?
कसरी शब्दहरूको माने सिक्न सकिन्छ?
When I was a new Christian, I bought a big dictionary.
नयाँ क्रिस्चियन हुँदाखेरि चाहिँ मैले एउटा ठुलो बाइबल शब्दकोश किने.
It was called Strong's Concordance. And this was also a dictionary.
नाम चाहिँ Strong's Concordance थियो, तर त्यसमा चाहिँ शब्दकोश पनि रहेको छ.
And I was every day continually looking up words, finding the meaning of the words.
हरेक दिन चाहिँ मैले चाहिँ शब्दहरूको मानेहरू चाहिँ मैले पत्ता लगाइरहेको थिएँ.
I wore out the book.
त्यो पुस्तकलाई मैले चाहिँ थोत्रै पारे.
And there's no other way to learn. We must have a teacher. We must have some good books.
अरू उपाय नै छैन सिक्ने. हामीलाई शिक्षक चाहिन्छ, हामीलाई असल किताबहरू चाहिन्छ.
And so when we hear the meaning of a word, we should write it down.
त्यसैले जब
so we will remember.
कुनै शब्दको माने जब सुन्दछौँ हामीले त्यो लेखिहाल्नु पर्छ, ताकि हामीले चाहिँ त्यो सम्झन सकौँ.
And when we're preaching, we have to give the definition of the words for the people.
जब हामीले प्रचार गरिरहेका छौँ, त्यो बेलामा चाहिँ हामीले श्रोताहरूको निम्ति त्यो शब्दहरूको माने बताउनु पर्छ.
That's one of the first things we should do when we're preaching.
प्रचार गर्दाखेरि सबभन्दा पहिलो कुरा गर्नुपर्ने मध्येमा एउटा त्यो.
And when we're leading singing, we should do that.
अनि हामीले भजनमा अगुवाई गर्दाखेरि पनि त्यो गर्नुपर्ने हुन्छ. यहोवा भनेको के हो?
Do all the people know who that is?
के सबैले जान्दछन् को हुनुहुन्छ भनेर?
They're singing, but they have no meaning.
उनीहरूले गाइरहेछन्, तर उनीहरूसँग सम्झ छैन.
Many words in the hymn book like that.
भजन किताबमा धेरैवटा शब्दहरू त्यस्ता हुन्छ.
And so the singing time is not the preaching time.
हुन त गाउने समय नै प्रचार गर्ने समय चाहिँ होइन.
So we should not spend a long time giving long explanations.
त्यसले लामो समय चाहिँ हामीले त्यसलाई व्याख्या गर्ने समय लिनु हुँदैन.
But we should just quickly give the definition of the words so that people can sing with understanding.
तर त्यहाँ छोटकरीमा चाहिँ शब्दहरूको माने हामीले दिनुपर्छ, ताकि मानिसहरूले चाहिँ समझ सहित गाउन सकौँ.
So the definition of the words is absolutely essential.
त्यसै शब्दहरूको परिभाषा चाहिँ नितान्त आवश्यक छ.
Look at Romans 3 for example.
रोमी 3 अध्यायमा उदाहरणको लागि हेर्नुहोस्.
Let's look at a passage.
एउटा खण्डलाई हेरौँ.
See if you know the meaning of all these words.
यी विभिन्न शब्दहरूको माने तपाईँहरूले जान्नुहुन्छ कि जान्नुहुन्न
Okay, Romans 3, 19 through 25.
Romi 3, ko 19 dekhi 25.
Do you have it?
Romi 3, ko 19 dekhi 25. La. Aba hami jandachau, byabastha le je pani bhandacha, tesle byabastha ko adhinma baseka harulai bhandacha. Ki harek mukh chup rahos, ra sara sansar parmeshwar ko samu doshi thariyos. यस कारण व्यवस्थाका कामहरूद्वारा कुनै पनि प्राणी उहाँको दृष्टिमा धर्मी ठहरिने छैन किनकि व्यवस्थाद्वारा पाप चिन्ने ज्ञान हुन्छ तर अब त बिना व्यवस्था नै परमेश्वरको धार्मिकता प्रकट भएको छ जसको गवाही व्यवस्था र भविष्यवक्ताहरूले दिन्छन् अर्थात् परमेश्वरको धार्मिकता यो येशू ख्रीष्टमाथिको विश्वासद्वारा विश्वास गर्ने सबैका लागि हो र सबैमाथि आउँछ किनभने त्यहाँ कुनै भिन्नता छैन किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमा रहित हुन गएका छन् र उहाँको अनुग्रहद्वारा ख्रीष्टमा भएको छुटकाराको कारणले तिनीहरू सित्तैमा धर्मी ठहरिन्छन् उहाँलाई परमेश्वरले प्रायश्चित ठहराउनु भयो जो उहाँको रगतमा गरिएको विश्वासद्वारा कार्यकारी हुन्छ यो चाहिँ परमेश्वरको सहनशीलतामा पहिले गरिएका पापहरूका क्षमाका विषयमा आफ्नो धार्मिकता प्रकट गर्नका निम्ति हो
Let's start in verse
19.
It mentions the law.
What law?
The Bible talks about several laws. This is the law of Moses.
You
have to know that. And then let's see. Verse
20.
It says justified.
त्यसमा चाहिँ धर्मी ठहरिने भन्ने कुरा उल्लेख छ.
What does it mean?
त्यसको माने के हो?
You cannot understand this verse unless you know the meaning of that word.
अब त्यो धर्मी ठहरिने भन्ने शब्दको माने जानेन भने यो खण्ड बुझ्न सकिन्न.
Now verse 21.
अब 21 पदमा
it mentions the prophets.
त्यहाँ चाहिँ भविष्यवक्ताहरू भनेर उल्लेख छ.
Who are those prophets?
को भविष्यवक्ताहरूको उल्लेख भएको त्यहाँ?
Verse 22.
अनि 22 पदमा
Faith.
Vishwas.
What is faith?
Kyo vishwas.
And verse 23, sin.
And pap.
What is sin?
Kyo pap bhaneko.
And then the glory of God.
Tyas pachi parmeshwar ko mahima
bhaneko cha. What is that?
Kyo tyo bhaneko.
And then verse 24.
Ani 24 padma.
Grace.
Anugraha.
Redemption.
Chutkara.
What are those?
Kyo ti shabda haru.
Verse 25, propitiation.
25 padma prayaschit.
So you cannot. So first thing we must do is define the words.
हामीले सबभन्दा पहिले गर्नुपर्ने काम चाहिँ शब्दहरूको परिभाषा गर्नु हो, परिभाषित गर्नु हो.
And so pray for that. A good dictionary.
त्यसैले प्रार्थना गर्नुहोस् तपाईँहरू एउटा असल बाइबल शब्दकोशको निम्ति.
We have a small dictionary that is easy to carry.
एउटा छोटकरीमा सानो संक्षिप्त शब्दकोश छ बोक्नलाई सजिलो.
And it will be cheap.
And त्यो चाहिँ सस्तो पनि हुनेछ.
So we want to have that translated.
त्यो चाहिँ हामी अनुवाद गरिएको चाहन्छौँ.
And it doesn't have every word, but it has some major words.
त्यसमा सबै शब्द उल्लेख छैनन् तर मुख्य मुख्य शब्दहरू उल्लेख छन्.
And we desperately need that.
अनि त्यो चाहिँ हामीलाई नब्बै भएको छैन.
Okay, the words.
त्यसैले शब्दहरूको माने.
And then. And but we should have a desire to learn.
तर हामीसँग चाहिँ यसरी सिक्नको लागि चाहना हुनुपर्छ.
And I don't see a lot of that in the Nepali churches.
नेपाली मण्डलीहरुमा चाहिँ त्यस्तो चाहना चाहिँ म खासै धेरै देख्दिन.
Little bit, but not very a lot.
थोरै देख्छु तर धेरै चाहिँ होइन.
But we must have a desire, we cannot learn.
तर यस्तो चाहना हुनुपर्छ नत्र हामी सिक्न सक्दैनौँ.
If we learn that there is a good Bible study book, we should find a way to get it.
यदि त्यहाँ एउटा असल बाइबल अध्ययन पुस्तक छ भन्ने हामीले थाहा पायौँ भने त्यो प्राप्त गर्नलाई चाहिँ हामीले उपाय गर्नुपर्छ.
For example, this commentary.
जस्तै कि यो टिप्पणी.
This is the Old Testament. I understand they also had the New Testament.
Really?
Uh-huh. Where did I learn that? Yeah, we saw that on the Bible. Yeah.
Okay.
Yeah.
Your Purana Niyam.
Did we see that? The Old Testament and the New Testament? Yeah. We saw it in the Bible Society webpage.
Oh.
Anyway,
this very
okay, here. Okay. We're learning that this exists.
यो चाहिँ असल एउटा टिप्पणी छ जुन चाहिँ पाइन्छ
I have used it in English. It's good. It's very good.
अंग्रेजीमा मैले यसलाई प्रयोग गरेको छु एकदम राम्रो छ.
It doesn't mean I will believe everything, but
सबैको सबै कुरामा विश्वास गर्छु भन्ने होइन.
Yeah, but it's good. It's very helpful.
एकदम सही छ.
And if I were a Nepali believer and I heard that, I would try to find a way to get that.
म एउटा नेपाली विश्वासी भएको भए र यो छ भन्ने थाहा भएको भए यो प्राप्त गर्न चाहिँ मैले कुनै न कुनै उपाय निकाल्ने थिएँ.
I would find a way. And if it was not in print, I would write to them and say, look, we need this, please print it again.
यदि सकिएको छ भने प्रकाशकलाई लेखेर चाहिँ चिठी लेख्ने थिएँ मैले हेर्नुहोस् हामीलाई यो चाहिँ चाहिएको छ
एभ्री विक आई वुड कल देम अप से लुक प्लीज प्रिन्ट इट
हरेक हप्ता चाहिँ म फोन गरेर भन्थे कृपया यसलाई चाहिँ छाप्नुस्
इट्स अ डिजायर
एउटा यस्तो चाहना चाहिँ हुनै पर्छ
एन्ड विदाउट दैट गॉड विल नॉट फीड अस
त्यो बिना चाहिँ परमेश्वरले हामीलाई खुवाउनु हुन्न
ही सटिस्फाइज द डिजायर्स
उहाँले चाहिँ हृदयको चाहनाहरू चाहिँ
If we, and so we have to learn the meaning of the words. Part of the problem is that the education here is not very strong. But when I was growing up, I didn't care about education.
हुर्कने क्रममा चाहिँ मलाई पनि शिक्षाको मतलबै थिएन
सो इभन दो द टिचिङ वाज प्रिटी गुड आई डिडन्ट लिसन आई डिडन्ट केयर
त्यसैले मलाई राम्रै सिकाइरहेको भए तापनि मैले वास्तव गरिनँ राम्रोसँग सुनिनँ
सो व्हेन आई वाज 23 व्हेन आई केम टु क्राइस्ट
अनि त्यसैले 23 वर्षको उमेरमा जब म ख्रिस्टमा आएँ
आई डिडन्ट ह्याव अ भेरी गुड एजुकेसन
मसँग चाहिँ राम्रो शिक्षा थिएन र पृष्ठभूमि
बट आई बिगन देन टु गेट एन एजुकेसन
तर त्यस बेलादेखि चाहिँ मैले चाहिँ राम्रो शिक्षा मैले प्राप्त गर्न थालेँ मैले चाहिँ केवल एउटा बाइबल डिक्सनरी मात्र होइन तर एउटा सामान्य एउटा अङ्ग्रेजी शब्दकोश पनि मैले अनि मैले पढ्ने क्रममा चाहिँ निरन्तर बारम्बार चाहिँ म शब्दकोश हेरिरहन्थेँ यसरी मैले शिक्षा हासिल गर्न थालेँ
And you can get an education if you have a hunger to learn.
सिक्नको लागि त्यस्तो भोक छ भने तपाईले चाहिँ शिक्षा हासिल गर्न सक्नुहुन्छ.
Right. We must find the meaning of the words.
त्यसैले शब्दहरुको माने हामीले सिक्नु पर्छ.
Number 2, we must learn to interpret by the context.
दुई नम्बरमा चाहिँ हामीले सन्दर्भको आधारमा अर्थ लगाउन सिक्नु पर्छ.
Nothing is more important than this.
Oh, you have another important article. Could it be said in this?
And false teachers ignore the context. They force their meaning on the context.
Jyuta shikshakar le chai sandarbha lai chai byawastha garchan ra unharuko afnai arthar lai chai tyo sandarbha lai math garne prakar le chai unharule ghusaunchan.
That one cult, what is that Church of God saying? They go house to house.
त्यो जुन शिक्षा चर्च अफ गड जो चाहिँ घर घरमा जाने गर्छन्
And they sit down for Bible study.
उनीहरू बाइबल अध्ययनको लागि बस्छन्
And they open one passage to prove their doctrine.
अनि उनीहरूको आफ्नो शिक्षालाई प्रमाणित गर्न चाहिँ बाइबल खोलेर एउटा खण्डमा हेर्छन्
But I understand they tell the people don't write down this passage.
अनि मैले यस्तो सुनेको छु कि उनीहरूले सिक्नेहरूलाई भन्छन् यो खण्ड चाहिँ कागजमा नसार्नु
And don't look at these other verses around it.
अनि त्यो पदको माथि तल वरिपरिको अरू पदहरू नहेर्नु भन्ने सिकाउँछन्
That's the way false teachers work, actually.
झुटो शिक्षकहरूले काम गर्ने तरिका नै त्यो हो वास्तवमा
But we must look at the whole context in order to get the right meaning.
हामीले ठिक अर्थ प्राप्त गर्नको लागि चाहिँ पुरै सन्दर्भलाई चाहिँ हामीले हेर्नै पर्छ
And I want to give many some examples of this.
यसको केही उदाहरणहरू चाहिँ म दिन चाहन्छु.
Matthew 7.
Matthew 7 adhyayama.
And verse 1 is used by the ecumenical crowd.
Matthew 7 ko ek pad lai chai yo ekatavadi manisharule chai prayog garne garchan.
Judge not that you be not judged.
Nyay nagara ra timiharuko nyay nagariyos.
And they will say, well, see, we're not supposed to judge other Christians, other churches, other doctrines.
Ani unharu bhancha yaha dekhnu bhayo hamile chai aru mandaliharuko न्याय गर्नुहुन्न अरू शिक्षाहरूको हामीले न्याय गर्नुहुन्न क्यारिजमेटिकहरूलाई चाहिँ न्याय नगर्नु
सेभेन्थ
डे एडभेन्टिस्टहरूको न्याय नगर्नुहोस्
यू थिंक यू गॉड
के तिमी नै परमेश्वर भन्छ क्या
जीसस सेड डोन्ट जज
यीशुले भन्नुभयो न्याय नगर
बट व्हाट इज ही मीनिंग
तर यसको माने के हो
हाउ कैन वी फाइन्ड आउट द मीनिंग
यसको माने हामी कसरी
Very simple. We look at the context.
एकदम सरल छ हामी सन्दर्भ हेर्छौं.
If we continue to read through verse 6, we see the meaning.
यदि हामी 6 पदसम्म पढ्दै गयौं भने यसको माने छर्लन हुन्छ. न्याय नगर र तिमीहरूको न्याय नगरियोस् किनभने जुन न्यायले तिमीहरू न्याय गर्दछौ त्यसरी तिमीहरूको पनि न्याय गरिनेछ र जुन नापले तिमीहरू नाप्दछौ त्यही नापले तिमीहरूका निम्ति फेरि नापिनेछ अनि तिम्रो भाइको आँखामा भएको छेस्कोलाई तिमी किन हेर्दछौ तर आफ्नै आँखामा भएको मुढालाई चाहिँ थाहा पाउँदैनौ अथवा कसरी तिमी आफ्नो भाइलाई खै मलाई तिम्रो आँखाबाट त्यो छेस्को निकाल्न देऊ भनी भन्छौ हेर त तिम्रो आफ्नै आँखामा मुढा छ हे कपटी पहिले तिम्रो आफ्नै आँखाबाट मुढा निकाल त्यसपछि आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले सर्लङ्ग देख्नेछौ जे पवित्र छ त्यो कुकुरहरूलाई नदेऊ न त तिमीहरूले आफ्ना मोती हेर्ने सुँगुरहरूको अघि छर नत्र तिनीहरूले आफ्ना खुट्टाले तिनलाई कुल्चिमिची पार्लान् र फर्केर तिमीहरूलाई च्यापच्युत पार्लान्
So, he's talking about hypocrisy.
त्यसैले यीशुले कपटको बारेमा कुरा गर्दै हुनुहुन्छ
Hypocritical judgment.
कपटपूर्ण न्यायको कुरा गर्दै हुनुहुन्छ
And that's a good warning.
अनि यो चाहिँ एकदम असल चेतावनी हो
It's easy to judge others when we are doing the same thing.
अरुलाई आफैलाई त्यो अपराध गर्दै अरुलाई चाहिँ न्याय गर्न सजिलो छ.
We all do that.
हामी त्यो गर्ने गर्छौं सबैले.
We all do that.
हामी सबैले गर्छौं त्यसो.
Unbelievers do that and believers do that.
अविश्वासीले त्यस्तो गर्छन्, विश्वासीले पनि त्यसो गर्छन्.
But that's wrong. Jesus said don't do that.
तर यीशुले भन्नुभयो त्यो गलत हो, त्यो नगर.
Pay attention to yourself.
आफ्नै आफैमाथि ध्यान लगाओ
एन्ड देन यु क्यान हेल्प समवन
अनि त्यसपछि अरूलाई चाहिँ सहायता गर्न सक्छ
न्यू बिलिभर्स आर वेरी क्विक टु जज अदर्स
नयाँ विश्वासीहरू अरूलाई न्याय गर्न एकदम छिटो हुन्छन्
यङ पिपल दे आर वेरी क्विक टु जज अदर्स
जवानहरू अरूलाई न्याय गर्न एकदम छिटो हुन्छन्
But they themselves are doing many things that are wrong.
तर तिनीहरू आफै नै कयौं गलत कुराहरू गरिरहेका हुन्छन्
सो दिस इज अ गुड वार्निङ
त्यसैले यो असल चेतावनी हो
But Jesus is not saying that we cannot judge anything.
तर यीशुले हामीले कुनै कुराको न्याय गर्नु हुन्न भनेर त भनिरहनु भएको छैन
Because many places in the Bible God tells us to judge doctrine.
किनभने
to judge sin.
बाइबलको खण्डमा चाहिँ हामीलाई शिक्षालाई न्याय गर्नुपर्छ र पापलाई न्याय गर्नुपर्छ भनेर हामीलाई भन्नुभएको छ
So he's warning about hypocrisy.
यसले कपट को बारेमा उहाँले चेतावनी दिइरहनु भएको
यहाँ
त्यो कुरा चाहिँ सन्दर्भमा हेर्दाखेरि हामी सजिलै साथ देख्न
सक्छौँ
छैठौं पदमा चाहिँ उहाँले भन्नुहुन्छ जे पवित्र छ त्यो कुकुरहरूलाई
नदेऊले
चाहिँ त्यो भुक्ने कुकुरको कुरा गर्नुभएको होइन तर मानिसहरूको कुरा गर्नुभएको
हो I have to decide is that person a dog or not.
त्यसैले मैले निर्णय गर्नुपर्छ त्यो मानिस चाहिँ कुकुर हो कि होइन.
He's talking about false teachers.
उहाँले चाहिँ झुटा शिक्षकहरूको कुरा गर्दै
False teacher does not care about your truth. He does not want your truth.
झुटा शिक्षकहरू तपाईँसँग भएको सत्यताको मतलब राख्दैनन् उनीहरू चाहँदैनन् पनि
he will not hear it, he will not obey it.
ऊ सुन्ने छैन ऊ त्यसको पालन गर्ने छैन
and so Jesus is saying that kind of person do not waste time
त्यसैले प्रभुले भन्नुहुन्छ त्यस्तो मानिससँग चाहिँ समय खेर नहाल
and so there are many ways we have to judge
त्यसैले हामीले न्याय गर्नुपर्ने त्यहाँ धेरै तरिकाहरू छन्
and there are ways we must not judge
अनि कति तरिकाले चाहिँ हामीले न्याय गर्नु हुँदैन
1 Corinthians 14
पहिलो कोरिन्थी 14 अध्यायमा
we should judge preaching
हामीले प्रचारलाई न्याय गर्नुपर्छ
First Corinthians 14:29.
पहिलो कोरिन्थी 14 को 29 मा
let the prophets speak two or three and let the other judge.
अनि भविष्यवक्ताहरू चाहिँ दुई वा तीन जना बोलुन र अरूले जाँचुन.
So when we hear preaching we need to judge it by God's word.
जब हामी प्रचार सुन्छौं हामीले चाहिँ परमेश्वरको वचनद्वारा त्यसलाई जाँच्नु पर्छ.
Many things we must judge.
अनि थुप्रैहरू कुराहरू हामीले जाँच्नु पर्छ न्याय गर्नुपर्छ.
We have to judge things in the church.
हामीले मण्डलीमा भएका कुराहरूलाई हामीले जाँच्नु पर्छ.
In 1 Corinthians 6
पहिलो कोरिन्थी 6 अध्यायमा
3 through 5
तीन देखि पाँच पदहरूमा हामी स्वर्गदूतहरूको न्याय गर्नेछौँ के यो तिमीहरूलाई थाहा छैन यस जीवन सम्बन्धी कुराहरूको त झन् कति बढी यसकारण तिमीहरूले यस जीवन सम्बन्धी कुराहरूको न्याय गर्नु परेको छ भने तिमीहरूले न्याय गर्नका लागि मण्डलीमा केही आदर नभएकाहरूलाई बसाओ तिमीहरूलाई शर्ममा पार्नलाई म यो भन्दछु के साँच्चै तिमीहरूका बीचमा बुद्धिमान मानिस छैन आफ्ना दाजुभाइहरूको बीचमा न्याय गर्न सक्ने एउटै पनि छैन तर भाइले भाइको विरोधमा मामला लड्छ र त्यो पनि अविश्वासीहरूका सामु
So there are many things we must judge.
हामीले न्याय गर्नुपर्ने त्यहाँ धेरैवटा कुराहरू छन्.
There are things we cannot judge.
अनि अर्कोतिर चाहिँ त्यहाँ कति कुराहरू छन् हामीले जुन न्याय गर्न हुँदैन.
So we look at the context.
त्यसैले हामीले सन्दर्भमा हेर्ने
पर्छ. Now, 1 Corinthians 2.
अब पहिलो कोरिन्थी 2 अध्याय.
Another example.
अर्को उदाहरण हामी हेर्नेछौँ. तर जसरी लेखिएको छ आँखाले नदेखेका कानले नसुनेका र मानिसको चित्तमा पनि नपसेका कुराहरू परमेश्वरले आफूलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नु भएको छ अब धेरैजनाले के भन्छन् भने यसले स्वर्गको कुरा गर्दैछ भनेर हुन त स्वर्गमा कति त्यस्ता कुराहरू छन् जुन चाहिँ अहिले हामी जान्दैनौँ भनेर त हामीलाई थाहा छ तर पावलले यहाँ चाहिँ त्यसकै कुरा गरिरहेको त होइन त्यो कसरी हामी
जान्दछौँ
त्यस पछिको पदलाई पढेर तर परमेश्वरले हामीलाई ती कुराहरू उहाँका आत्माद्वारा प्रकट गर्नुभएको छ अनि हामी चाहिँ तेह्र पदसम्मै
पढौँ
सन्दर्भ प्राप्त गर्नलाई किनकि आत्माले सबै कुराहरू तलास गर्नुहुन्छ परमेश्वरका गहिरा गहिरा कुराहरू एघार पद किनकि मानिसभित्र भएको उसको आत्माले बाहेक अरू कुन मान्छेले मानिसका कुराहरू जान्दछ र त्यही प्रकारले परमेश्वरका कुराहरू पनि परमेश्वरकै आत्माले बाहेक अरू कुनै मानिसले जान्दैन अब हामीले यस संसारको आत्मालाई होइन तर परमेश्वरबाटका आत्मालाई पाएका छौँ परमेश्वरबाट हामीलाई सित्तैमा दिएका कुराहरू जान्न सकौँ भनेर ती कुराहरूलाई मानिसको बुद्धिले सिकाएका शब्दहरूमा होइन तर पवित्र आत्माले सिकाउनु भएको शब्दहरूमा आत्मिक कुराहरू आत्मिक कुराहरूसँग तुलना गर्दै हामी पनि बताउँछौँ
So Paul is saying that God has revealed these things to us.
त्यसैले पावलले यहाँ भन्दैछन् कि यी कुराहरूलाई चाहिँ परमेश्वरले प्रकट गर्नुभएको छ हामीलाई
So what does he mean in verse 9?
त्यसले नौ पदको उसको तात्पर्य के हो
He means that through our own eyes, through our own ears, our own minds, we cannot know these things.
उसको तात्पर्य यो हो कि हाम्रो आफ्नै आँखाले हाम्रो आफ्नै मनले आँखाले कानले यी कुराहरू चाहिँ हामीले जान्न सक्ने चाहिँ होइन.
Only we only know these if God reveals them by the Spirit.
यी कुराहरू हामी एउटै तरिकाले मात्र जान्न सक्छौँ, त्यो चाहिँ परमेश्वरको आत्माले प्रकट गर्नु भएर हो. अनि उहाँले चाहिँ प्रकट गर्नुभएको छ.
He gave the words to Paul and the other prophets and apostles.
उहाँले चाहिँ ती शब्दहरू पाउललाई दिनुभयो, साथै अरू प्रेरित भविष्यवक्ताहरूलाई पनि दिनुभयो.
And he gave them the very words, verse 13.
अनि तेह्र पद अनुसार उनीहरूलाई शब्दहरू नै दिनुभयो.
Yeah, even the very words are from God.
हो, शब्दहरू समेत नै परमेश्वरबाटकै हुन्.
That's why we need a good translation.
त्यसैले हामीलाई चाहिँ असल अनुवाद चाहिन्छ.
We want every word if possible.
हामीले त्यसमा एक एक शब्द चाहन्छौँ.
And many translations are very careless and they just give the general idea.
धेरै अनुवादहरू चाहिँ एकदमै लापरवाही गर्छन्. उनीहरूले चाहिँ मोटामोटी हिसाबले चाहिँ अनुवाद गरिरहेका हुन्छन्.
The Bible Society made one of those in the 1980s.
1980को दशकमा चाहिँ नेपालको बाइबल सोसाइटीले चाहिँ त्यस्तो खालको अनुवाद निकालेको
थियो,
जसलाई चाहिँ लोकप्रिय बाइबल भनिन्छ.
And if you read that, it's very, very general, not specific words.
पढ्नुभयो भने चाहिँ त्यो एकदमै खुकुलो खालको अनुवाद छ, एकदमै किटान गरेको शब्दहरू छैन.
And the words, they change the words.
अनि उनीहरूले शब्दहरूलाई बदलेका समेत छन्.
When God talked about the blood of Christ,
जब परमेश्वरले त्यहाँ ख्रिस्टको रगत भनेर उल्लेख
गर्नुभएको
बाइबलले भन्छ, रगत नबगाइकन पाप क्षमा हुँदैन. उनीहरूले चाहिँ रगत नभनिकन मृत्युमा अनुवाद
गर्दछ.
तर रगत चाहिँ मृत्यु बराबर होइन.
Jesus had to die, but he also had to shed his blood.
यो बुझ्नुपर्छ कि येशु मर्नु आवश्यक थियो, तर साथसाथै उहाँले रगत बहाउनु पनि आवश्यक
थियो.
दुवै आवश्यक थियो.
And so you cannot change God's words.
त्यसैले परमेश्वरको शब्दहरूलाई चाहिँ परिवर्तन गर्न मिल्दैन.
I'm glad we have a better Bible.
म खुसी छु कि अब चाहिँ हामीसँग चाहिँ पहिलाभन्दा राम्रो बाइबल अनुवाद छ.
Now, so we look at the context.
त्यसैले हामीले चाहिँ सन्दर्भलाई हेर्नुपर्छ.
Another example, Matthew 12.
अर्को उदाहरण चाहिँ मत्ती 12 अध्यायमा.
Many people are confused about this.
यस बारेमा धेरै मानिसहरू अलमलमा छन्.
Matthew 12:31 and 32.
मत्ती 12 अध्यायको 31 र 32 पदहरूमा पढ्छ. यसकारण म तिमीहरूलाई भन्दछु, मानिसहरूलाई हर किसिमको पाप र ईश्वर निन्दा क्षमा गरिनेछ, तर पवित्र आत्माको विरोधमा गरिएको निन्दा चाहिँ मानिसहरूलाई क्षमा गरिने छैन. अनि जसले मानिसका पुत्रको विरोधमा वचन बोल्दछ त्यसलाई त्यो क्षमा गरिनेछ, तर जसले पवित्र आत्माको विरोधमा बोल्दछ त्यसलाई त्यो क्षमा गरिने छैन, न यस संसारमा न आउनेवाला संसारमा.
So what does this mean, this blasphemy?
त्यसैले यसको
against the Holy Spirit.
मतलब के हो, पवित्र आत्माको विरोधमा निन्दा गर्नु भनेको के हो?
Says it cannot be forgiven.
भनिएको छ त्यो क्षमा गरिने छैन.
And if we look at the context, we get the meaning.
अब यसको सन्दर्भमा हेर्यो भने चाहिँ यसको माने पनि हामी पाउँछौँ.
If we look only at those two verses, it's not possible to understand.
केवल ती दुई पदहरूलाई मात्र हेर्यो भने त्यो बुझ्न सम्भव छैन.
But the context is Jesus doing a great miracle.
तर यो सन्दर्भमा चाहिँ के छ भने येशूले एउटा महान आश्चर्यकर्म गर्नुभएको छ.
And the Jewish leaders saw the miracle, but they said it's of the devil.
अनि यहुदी अगुवाहरूले चाहिँ त्यो आश्चर्यकर्मलाई देखे, तर उनीहरूले भने यो चाहिँ शैतानबाटको हो.
And so if we go to the verses before this, we see the context.
त्यसैले यो खण्डभन्दा अघिल्तिरका पदहरूमा हामी गयौँ भने चाहिँ हामीले यो खण्डको सन्दर्भ प्राप्त गर्छौँ.
Verses 22 to 24.
जुन चाहिँ 22 देखि 24 पद.
We could read all the way to verse 30.
अनि 30 पदसम्मै पढ्न सक्छौँ हामीले.
But if we read 22 through 24, we see the situation.
तर 22 देखि 24 पदसम्म पढ्यौँ भने पनि हामीले यहाँको परिस्थितिलाई बुझ्छौँ. तब एकजना दुष्ट आत्मा लागेको अन्धा र गुगा मानिस उहाँ कहाँ ल्याइयो अनि उहाँले त्यसलाई निको पार्नुभयो. यहाँसम्म कि त्यस अन्धा र गुगा मानिस बोल्यो र देखे पनि अनि सबै मानिसहरू छक्क परेर भने के यहाँ नै दाउदका पुत्र हुनुहुन्न र. तर फरिसीहरूले यो सुनेर भने यस मानिसले दुष्ट आत्माहरूको शासक बेलजेबुलद्वारा बिना दुष्ट आत्माहरू निकाल्दैन.
So Jesus did this great miracle.
यसले महान आश्चर्यकर्म गर्नुभयो.
The man was possessed with the devil, he was blind and dumb.
एउटा मानिसलाई दुष्ट आत्मा लागेको थियो र ऊ चाहिँ अन्धा र गुङ्गा थियो.
If such a man went to the hospital here, what could they do?
त्यस्तो मानिस अस्पतालमा गयो भने उसको लागि के गर्न सक्थ्यो?
Nothing.
के पनि गर्न सक्दैन.
Jesus totally healed him.
यीशुले उसलाई पुरै निको पार्नुभयो.
Great miracle.
ठुलो आश्चर्यकर्म.
But the Pharisees, the Jewish leaders, said, "This fellow, he's doing this by the devil."
तर युदीका शासकहरू अर्थात् ती फरिसीहरूले भने यस मानिसले चाहिँ शैतानद्वारा यस्तो काम गरेको.
That's the blasphemy against the Holy Spirit.
त्यो नै पवित्र आत्माको विरोधमा गरेको निन्दा हो.
Jesus was doing the miracles by the Holy Spirit.
यीशुले आश्चर्यकर्महरू चाहिँ पवित्र आत्माद्वारा गर्दै हुनुहुन्थ्यो.
The Holy Spirit came on him at the baptism.
उहाँको बप्तिस्मामा पवित्र आत्मा उहाँमाथि आउनुभएको
थियो. And he operated in the power of the Holy Spirit.
अनि उहाँ चाहिँ पवित्र आत्माको सामर्थ्यमा सबै कार्यहरू गर्नुहुन्थ्यो.
So they were speaking against the Holy Spirit.
त्यसैले उनीहरू चाहिँ पवित्र आत्माको विरोधमा बोल्दै थिए.
Jesus is not here today.
यीशु आज हुनुहुन्न यहाँ.
And I don't believe you can commit this sin today.
अनि
exactly.
ठ्याक्कै यस्तै पाप आज गर्न सकिन्छ भनेर चाहिँ म विश्वास गर्दिन.
And because Jesus is not doing those miracles today. No one is doing those miracles today.
किनभने यीशुले ती आश्चर्यकर्महरू आज गरिरहनु भएको छैन. कसैले पनि यस्ता आश्चर्यकर्महरू आज गरिरहेको छैन.
But we have to look at the whole context to get the meaning.
यहाँबाट हामीले के बुझ्दैछौँ भने यो पुरै सन्दर्भलाई हामीले हेर्नुपर्छ त्यो माने बुझ्नलाई.
Okay. Take a couple minute break.
Yes, sir.
I'm about to push to death.